لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، بارئ الخلائق أجمعين، ثم الصلاة والسلام والتحية والإكرام على جميع الأنبياء والمرسلين سيما خاتمهم وأفضلهم أبي القاسم محمد. وعلى أهل بيته الأطيبين الأنجبين سيما بقية الله في الأرضين، بهم نتولى ومن أعدائهم نتبرأ إلى الله. أما بعد، فقال الله تعالى في كتابه المجيد وفرقانه الحميد وقوله الحق، بسم الله الرحمن الرحيم: إنا هديناه السبيل إما شاكرا وإما كفورا. صلوات. اس سے بہتر صلوات پڑھ دیجئے محمد والے محمد پر. عزیزان محترم، سورہ مبارک دہر کی تیسری آیت میں پروردگار عالم ارشاد فرما رہا ہے کہ ہم نے انسان کو ہر شے کی ہدایت کر دی ہے. عام طور سے ہمارے ذہنوں میں ہدایت کا جو تصور پایا جاتا ہے وہ یہ کہ ہدایت ہمیشہ آخرت کو سنوارنے کے لیے ہوتی ہے. یہ تصور درست ہے لیکن ادھورا ہے، اس لیے کیونکہ پروردگار عالم نے انسان کے لیے اس دنیا میں جو ہدایت بھیجی ہے وہ سب سے پہلے مرحلے میں خود انسان کی دنیا کو سنوارنے کے لیے ہے. دنیا سنور جائے، آخرت خود بخود سنور جائے گی. آپ کہیں گے قبلہ اس کی دلیل کیا ہے؟ دیکھیں، مشہور اور معروف حدیث جو اہل سنت کے یہاں بھی ہے، اہل تشیع کے یہاں بھی ہے، کیا ہے؟ کہ الدنیا مزرعۃ الآخرہ، کہ دنیا آخرت کی کھیتی ہے. یعنی یہاں پر بہترین بو، وہاں پر بہترین کاٹو گے. یہی ہے ترجمہ یا نہیں ہے؟ اچھا، اب آپ مجھے انصاف سے بتائیے کہ اگر ایک کاشتکار ایک بہترین بیج زمین کے سینے کے سپرد کر دے، بہترین پانی کی سپلائی ہو، بہترین آبیاری ہو، بہترین روشنی کا، سورج کی توانائی کا انتظام ہو، بہترین کھاد سپلائی ہو، اب اسے کچھ اور کرنا پڑے گا؟ کوئی اور مرحلہ ہے؟ اسپرے کرنا ہو وہ بھی ہو، اب کچھ اور کرنا ہے؟ نہیں، کچھ اور نہیں کرنا، بس تم نے یہ کام کر دیا، اچھی فصل خود بخود آ جائے گی. بس پروردگار عالم یہی بتانا چاہ رہا ہے کہ اے انسانوں، اگر تم نماز پڑھو گے تو اس کا پہلا فائدہ تمہیں اس دنیا میں حاصل ہوگا، اگر تم روزہ رکھو گے تو اس کا پہلا فائدہ تمہیں اس دنیا میں حاصل ہوگا، اگر تم حج و زکات کرو گے تو پہلا فائدہ اس دنیا میں حاصل ہوگا. اگر دنیا کو خدا کی ہدایت کے مطابق تم نے تعمیر کر لیا، آخرت خود بخود بن جائے گی. توجہ ہے؟ دنیا کو سوار لو آخرت خود بخود. اچھا ہمارے ساتھ افسوس کے ساتھ کہنا پڑتا ہے کیا ہوا کہ چونکہ ہم نے دین کو, نوجوان دوست میری جانب توجہ رکھیے گا, کہ چونکہ ہم نے دین کو صرف اور صرف ایک اخروی فینومینا بنا دیا ہے. دین یعنی کیا مطلب؟ دین یعنی آخرت. دین یعنی کیا مطلب؟ دین یعنی جنت جہنم. دین یعنی کیا مطلب؟ دین یعنی عذاب قبر. دین یعنی کیا مطلب؟ دین یعنی منکر نکیر. دین یعنی کیا مطلب؟ صراط اور میزان اور برزخ. دین یعنی کیا مطلب؟ یعنی موت کے بعد کے مرحلے کا نام ہم نے دین رکھ دیا ہے. جبکہ ایسا نہیں ہے. یہی وجہ ہے کہ جناب ابراہیم جب پروردگار عالم سے دعا فرماتے ہیں تو کیا کہہ رہے ہیں کہ ربنا, دعا بلود, ربنا آتنا فی الدنیا حسنا وفی الآخرت حسنا, کہ پروردگار میں مانگ رہا ہوں. کیا مانگ رہا ہوں؟ کیا صرف دنیا مانگ رہا ہوں آخرت چھوڑ کے؟ نہیں. کیا صرف آخرت مانگ رہا ہوں دنیا چھوڑ کے؟ نہیں. کہا کہ مجھے بہترین دنیا بھی دے اور بہترین آخرت بھی دے تاکہ میں تیرا نیک بندہ بن جاؤں. ایک صلوات پڑھیے محمد. لہذا دین دونوں جانب رہنمائی کو بیلنس رکھتا ہے. اب میں ایک اور دلیل آپ کو دے دوں. بھائی دیکھیے, قرآن مجید میں جا بجا نماز کو قائم کرنے کا حکم دیا گیا ہے. کیا کہا ہے؟ اقیم الصلاۃ. اقیم الصلاۃ کے فوراً بعد جو اگلا حکم ہے نا وہ کیا ہے؟ اقیم الصلاۃ وآتوا زکات. نماز قائم کرو اور زکات دو, نماز قائم کرو اور زکات دو, نماز قائم کرو اور زکات دو. پروردگار عالم یہ مال کو تو اپنے سجدے کے برابر کیوں کر رہا ہے؟ یہ مال دنیا کو تو اپنے رکوع اور قنوت کے برابر کیوں لا کھڑا کر رہا ہے؟ پروردگار بتانا چاہ رہا ہے کہ اے انسان, اگر تو نے اپنی سماجی زندگی کو بہترین بنا لیا تیری عبادت خود بخود ٹھیک ہو جائے. لہذا دین کی ایک اہم تعلیم جس کی جانب توجہ دلانا چاہتا ہوں وہ یہ کہ دین طبقاتی نظام کی نفی کرتا ہے. آج افسوس کے ساتھ ہے, ابھی ایک صاحب سے بات ہو رہی تھی, وہ مجھے فون پہ بتا رہے تھے, ہسپتال میں تھے, وہ بتا رہے تھے کہ قبلہ عالم یہ آ گیا ہے کہ پاکستان میں, اس شہر کراچی کی بات کر رہے تھے, کہ جو غریب ہے وہ غریب ہے اور جو امیر ہے وہ امیر ہے. درمیان میں جو متوسط طبقہ تھا یا وہ نیچے کی طرف آ جائے یا وہ اوپر کی طرف چلا جائے. یہ کیا ہوا؟ یا جب آپ سرمایہ دارانہ نظام کے حساب سے زندگی گزارنے لگے تو نتیجہ کیا ہوا کہ آپ طبقات میں تبدیل ہو گئے. کوئی فلاں کاسٹ کا ہے, کوئی فلاں ذات کا ہے, کوئی فلاں برادری کا ہے, کوئی اشرافیہ ہے, کوئی غریب ہے. جبکہ دین, توجہ فرمائیے گا میرے اس جملے کو, ضائع مت ہونے دیجیے گا, جبکہ دین فقیری کو, غربت کو, ناداری کو ایک اجتماعی اور معاشرتی مسئلہ سمجھتا ہے لیکن ذاتی مسئلہ نہیں سمجھتا. کسی انسان کو حق حاصل نہیں ہے کہ سامنے والا چونکہ فقیر ہے تو اس کے فقیری کی وجہ سے اس کی توہین کرے. دین فقر کو ختم کرنا چاہتا ہے. آپ ملاحظہ فرمائیے, اگر کسی سے روزہ کوئی توڑ دے, خواہ جان بوجھ کر خواہ غلطی سے, عذر ہو یا عذر نہ ہو, کفارہ رکھا گیا ہے نہیں رکھا گیا, کفارے میں کیا کہا ہے کہ 60 لوگوں کو کھانا کھلاؤ یا غلاموں کو آزاد کرو. اچھا غلام آزاد ہوں گے تو معاشرہ مضبوط ہوگا کمزور ہوگا؟ ہیں, مضبوط ہوگا. 60 لوگوں کو کھانا کھلانے کے لیے آپ کے پیسے سے جب 60 لوگوں کی گندم ڈسپیچ ہوگی, جب نکلے گی, تو معاشرے میں پیسہ گردش کرے گا یا نہیں کرے گا؟ اچھا آپ جا کر دیکھیے, جب حج پہ آپ جاتے ہیں, حج کی اتنی تلقین کی, جب آپ یہاں سے حج پر جاتے ہیں, حج پورا طواف واف کر کے, تمام تر اس کے ارکان مناسک کر کے جب آپ واپس آتے ہیں تو پیسہ معاشرے میں گردش کرے گا نہیں کرے گا؟ اچھا جب آپ زکات اور خمس دیں گے تو معاشرے میں پیسہ گردش کرے گا نہیں کرے گا؟ نتیجہ کیا ہوگا؟ جب سرمایہ داروں کی جیب سے پیسہ نکلے گا, معاشرے میں گردش کرے گا, نتیجہ کیا ہوگا؟ معاشرے میں جو فقر ہے, جو معاشرے میں غربت ہے, وہ خود بخود ختم ہو جائے گی. تو لہٰذا دین غربت کو, فقر کو معاشرتی مسئلہ سمجھتا ہے, اس شدت کے ساتھ مسئلہ سمجھتا ہے کہ مولا متقیان علی ابن ابی طالب علیہ الصلوۃ والسلام ارشاد فرماتے ہیں کہ اس انسان کو دین سکھایا ہی نہیں جا سکتا کہ جو فقیر ہو. نہج البلاغہ کی تعبیر ہے. یعنی فقر کو کتنا بڑا اجتماعی مسئلہ سمجھ رہے ہیں, اس لیے کیونکہ آپ اگر کسی نادار کو بتائیں گے کہ 2 + 2 = 4, اسے کیا سمجھ آئے گا؟ 4. रोटी, क्योंकि जब तक पेट भरा हुआ ना हो तब तक वो दीन को उस माने में नहीं समझ सकता। तो लिहाजा दीन ने फकर को, नादारी को इज्तिमाई और माशरती मसला समझा है, लेकिन कभी भी अखलाकी और जाती मसला नहीं समझा है। अब आप मुलाहिज़ा फरमाइए, रिसालत माव अहमद मुश्तबा मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का जमाना है, और ये वो जमाना है कि जब मुसलमानों की अक्सरियती आबादी जो है वो खत्ते फकर के नीचे जिंदगी गुजार रही है। इसलिए क्योंकि नई नई हुकूमत इस्लामी बनी है, नई नई एक इस्लामी हुकूमत की तामीर और तश्कील की गई है, और उसमें भी जैसे ही हुकूमत इस्लामी की तश्कील हुई हर जानिब से यलगार होने लगी। एक जानिब से कुफार की जंगे, जंगे उहद, जंगे बदर, एक जानिब से अहले किताब यहूदियों की जंगे, जंगे खैबर, जंगे दीगर जो जंगे हैं, गजवा तबूक जो मसीहियों के साथ रोम वालों के साथ लड़ी गई। तो क्या हुआ, जैसे ही इस्लामी हुकूमत बनी मुसलसल जंगे होने लगी, नतीजतन मुसलमानों का इक्तसादी निज़ाम ज़ईफ़ हो गया। वैसे था भी ज़ईफ़, क्योंकि रसूलल्लाह जिस अक्सरियती आबादी को अपने साथ मक्के से लाए थे, जिसे हम तारीखी इस्तिलाह में मुहाजिरीन कहते हैं, वो नादार थे, उनके पास कुछ भी नहीं था। अंसार जो वहाँ पर रहते थे मदीना में, जिन्होंने रसूलल्लाह की बैत की और रसूलल्लाह के साथ मीसा के मदीना किया और रसूलल्लाह को अपनी जानिब दावत दी, उनकी आम तौर पे, मीसा अंसार की बात कर रहा हूँ, अंसार का आम तौर पे रोजगार क्या था, खेती बाड़ी उनका रोजगार था, किसान थे ज्यादातर, और उस चूंकि किसान थे, किसान की आमतौर पर ज्यादा उस्मानी में आमदनी नहीं होती है। मदीना के सबसे ज्यादा शराफिया तबका, सबसे ज्यादा सरमाएदार तबका वहां के यहूदी थे, जो मुसलमानों के साथ पहले तो उन्होंने अहद बांधा कि हम तुम्हारे साथ कोई दुश्मनी नहीं बरतेंगे, लेकिन बाद में कुफार का साथ दिया। कुफार का साथ देने पे जब उन्होंने अपने पैमान को, अपने अहद को तोड़ा, रसूलल्लाह ने उनके खिलाफ कयाम किया, गज़वे खैबर इजाद रूनुमा हुई, नतीजतन यहूदी वहां से छोड़ छोड़ कर दोबारा अपने फलस्तीन और शाम के इलाकों में चले गए। अब ऐसी सूरत हाल, मैं आपको सिर्फ ये गुर्बत की और फकर का मैं आपके सामने एक मंजर खींच रहा था, ऐसी सूरत हाल में अल्लाह के रसूल मस्जिद नबवी में तशरीफ फरमा है, असहाब की झुरमट है, असहाब की अंजुमन है, दाएं बाएं हर तरफ असहाब है, एक नादार शख्स, देखिए क्या तवज्जो दिला रहा है इस्लाम फकर की निस्बत, क्या नजर दे रहा है फकर की निस्बत, मुलाहिजा फरमाइए। एक शख्स वारिद हुआ रसूल अल्लाह के पास, एक सहाबी बैठे हुए थे, वो मालदार थे, कहीं और जगह नहीं थी, वो उस सहाबी जो मालदार थे, पैसे वाले थे, उनके बराबर में बैठ गया। अब जैसे ही, अब देखिए आज के ज़माने में आप देख लीजिए कि आप बहुत पैसे वाले हो, जो पैसे वाले हैं उनके पास कोई गरीब आ जाए और कोई गरीब हो वो किसी पैसे वाले के पास आ जाए, तो पैसे वाला क्या करेगा, फौरन एक फासला बनाएगा। बल्कि आज के ज़माने में तो शायद गरीब के अंदर इतनी जरूरत ही ना हो कि किसी सेठ के बराबर में बैठ सके। तो जैसे ही वो नादार शख्स, वो फकीर शख्स उस पैसे वाले सहाबी के, सर्वतमंद के, दौलतमंद के बराबर में बैठा, तो उस दौलतमंद ने बोला कुछ नहीं, अपनी जबान से कुछ नहीं कहा, सिर्फ अपनी अबा का दामन समेट लिया। अल्लाह के रसूल ने जैसे ही ये मंजर देखा तो फौरन उस सहाबी से कहा कि मुझे ये बता कि ये जो तूने इस फकीर के बैठने की वजह से अपना दामन समेटा है, तो क्या इसका फकर तुझे लग जाएगा, क्या इसकी गुर्बत तेरे अंदर मुंतकिल हो जाएगी, कोई इंजेक्शन है कि ये तेरे बराबर में बैठेगा तो एक पाइपलाइन से उसकी गुर्बत, उसकी नादारी तेरे खून में आ जाएगी, क्या ऐसा है। कहा कि नहीं ऐसा नहीं है। तो क्यों तूने ये काम किया, यानी फकर है, देखिए मुलाहिजा फरमाइए, मैंने जो जुमला आपके तहवील दिया था कि फकीरी है, नादारी है, इज्तिमाई और माशरती मसला है, लेकिन अखलाकी मसला नहीं है। माशरे में फकीरी को, गुर्बत को खत्म करना चाहता है, लेकिन माशरे के शख्सियात के लिए नुक्स करार नहीं दिया गया है फकीरी को। जैसे ही उस शख्स ने अपने इस काम को अंजाम दिया, अल्लाह के रसूल ने उसकी तंबीह की, अल्लाह के रसूल नाराज हुए, अल्लाह के रसूल बरहम हुए, तो वो इतना शर्मिंदा हुआ, इतना शर्मिंदा हुआ कि अपनी तमाम तर दौलत का पूरा आधा हिस्सा उस फकीर को दे दिया ताकि अल्लाह के रसूल को राजी कर सके। अल्लाह के रसूल को राजी करने के लिए उसने अपना पूरे माल का, अपनी तमाम तर मिल्कियत का आधा हिस्सा उस फकीर शख्स को दे दिया। लिहाजा इस्लाम क्या तवज्जो दिला रहा है, کہ فقیری مسئلہ ہے, معاشرے میں طبقاتی نظام نہیں ہونا چاہیے. بہت سارے لوگ, بھائی آپ دیکھیے ایک طبقے کے اشرافیہ میں جا کر دیکھ لیجئے, تو اشرافیہ میں کچھ کا رنگ کچھ اور ہوگا, کچھ سیاہ رنگ کے ہوں گے, کچھ بھورے رنگ کے ہوں گے, کچھ گورے رنگ کے ہوں گے, تو کیا ان میں کوئی فرق آتا ہے؟ نہیں آتا نا. تو اسی طریقے سے جس طریقے سے اشرافیہ کے اندر فرق نہیں آتا, اسی طریقے سے معاشرے کے اندر کچھ لوگ غریب ہیں, کچھ لوگ کسان ہیں, کچھ لوگ اساتید ہیں, کچھ لوگ مزدور ہیں, کچھ لوگ بڑھئی ہیں, کچھ لوگ کاریگر ہیں, کچھ لوگ پکوان بنانے والے ہیں. معاشرے میں مختلف طبقات ہیں, لیکن یہ طبقات ایک دوسرے کی فضیلت کا سبب نہیں بنتے. فضیلت کے سبب اگر کچھ بنتا ہے تو آیہ قرآنی نے واضح منشور دے دیا کہ ان اکرمکم عند اللہ اتقاکم, تم میں سے بہترین وہ ہے جو پروردگار عالم کا پرہیزگار ہو. ایک صلوات پڑھیے محمد و آل محمد کا. لہٰذا آپ دیکھیے کہ آئمہ معصومین نے سب سے زیادہ ایک زور جس کام میں, جو آپ کو عملی ان کی فعالیت اور سرگرمی نظر آتی ہے آئمہ معصومین کی زندگی میں, وہ کیا ہے؟ وہ یہ کہ معاشرے میں عرب میں مکہ مدینہ میں غلاموں کو خریدتے تھے, تربیت دیتے تھے, آزاد کر دیتے تھے. اور سب سے زیادہ یہ کام ہمیں جس امام کی سیرت میں نظر آتا ہے وہ ہمارے چوتھے امام, امام زین العابدین علیہ الصلاۃ والسلام. کیونکہ چوتھے امام کا زمانہ ہے اور اموی ختم ہو کے مروانیوں کی حکومت آ گئی ہے, کیونکہ امیہ کا سب سے پہلا بادشاہ امیر شام معاویہ ابن ابی سفیان, اس کے بعد اغلا بادشاہ اس کا بیٹا یزید ابن معاویہ, اس کے بعد اغلا بادشاہ بہت مختصر عرصہ یزید کا بیٹا, اس کا نام بھی معاویہ تھا, مختصر عرصہ اقتدار میں رہا, اقتدار چھوڑ دیا. اس کے بعد کیا ہوا؟ اس کے بعد حکومت ان کے کزنس میں چلی گئی. کزن کس کا؟ معاویہ کا کزن ہے جس کا نام ہے مروان ابن حکم. مروان ابن حکم کے پاس حکومت چلی گئی. مروان ابن حکم کے بعد اس کے بیٹے عبد الملک ابن مروان کے پاس حکومت آئی. عبد الملک ابن مروان کے بعد اس کے بیٹے یزید ابن عبد الملک کے پاس حکومت آئی. اس کے بعد اس کے چچا دوبارہ ہشام ابن عبد الملک کے پاس حکومت آئی. اور پھر مروانیوں تک حکومت چلتی رہی, یہاں تک کہ مروان حمار جو مروان کا پر پوتا تھا وہاں تک حکومت پہنچی. بنی امیہ کی حکومت کمزور ہوئی, ختم ہوئی, بنی عباس غالب آ گئے. اب چوتھے امام کا جب زمانہ ہے, مروانی سر اقتدار ہیں, مسلمانوں کے پاس بہت پیسہ ہے, یعنی اتنا پیسہ ہے کہ جب خلیفہ سیووم کے زمانے میں, توجہ فرمائیے گا, خلیفہ سیووم کے زمانے میں جب رسول اللہ کے مشہور صحابی عبد الرحمن ابن عوف, نام سنا ہوگا آپ نے, یہ وہ صحابی ہیں اللہ کے رسول کے کہ جب خلیفہ دوم کے اس دنیا سے کوچ کر جانے کے بعد انہوں نے ایک شورا بنائی تھی چھ افراد پر مشتمل, کہ چھ افراد پر یہ مشتمل شورا ہے, یہ شورا جسے انتخاب کرے گی وہی حکمران بنے گا. پہلے خلیفہ شورا کے ذریعے سے منتخب نہیں ہوئے تھے, بلکہ سقیفہ بنی ساعدہ میں ایک شورش اٹھی. انصار نے کہا ہماری طرف سے حکمران ہوگا, مہاجرین نے کہا حاکم ہماری طرف سے ہوگا. دونوں میں شور شرابا ہوا, خراب خرابیاں ہوئی, ایک فسادات ہوئے. ایک صاحب نے تیزی سے خلیفہ اول کی بیعت کر لی, کہا کہ آپ میرے خلیفہ ہیں. ان کے دوست ابو عبیدہ جرہ, انہوں نے فوراً بیعت کر لی. نتیجتاً ایک فضا بنائی گئی اور سب پہلے خلیفہ پر اس سقیفہ بنی ساعدہ میں متفق ہو گئے. دوسرے خلیفہ کس طرح سے بنے؟ پہلے خلیفہ بیماری کے عالم میں تھے, علالت کے عالم میں تھے, انہوں نے کرتاس پر کاغذ پر لکھ دیا کہ میرے بعد خلیفہ بنیں گے عمر ابن خطاب, وہ خلیفہ بن گئے. تیسرے خلیفہ کیسے بنے؟ شورا بنائی گئی. کتنے افراد پر مشتمل شورا ہے؟ چھ افراد پر. کون کون ہے؟ مولا متقیان. اور کون ہے؟ تیسرے خلیفہ عثمان ابن عفان. اور کون ہے؟ طلحت الخیر. اور کون ہے؟ زبیر ابن عوام. اور کون ہے؟ سعد ابن ابی وقاص. چھٹا فرد کون ہے؟ یہ جن کا میں نے نام لیا, عبد الرحمن ابن عوف. یہ چھ افراد پر مشتمل ایک شورا بنائی گئی. اب دیکھیے اس میں بھی شورا کا توازن کیسے رکھا گیا, کہ شورا کے جو افراد, اگر اکثریتی افراد علی کو رائے دیں گے تو علی حاکم بنیں گے, اگر اکثریتی افراد عثمان کو رائے دیں گے تو عثمان حاکم بنیں گے. اب توازن کیسے بنایا گیا ہے, کہ یہ سعد ابن ابی وقاص کو رکھا گیا, انہوں نے مولا متقیان کو ووٹ نہیں دینا تھا. کیوں؟ اس لیے کیونکہ یہ مولا متقیان سے حسد رکھتے تھے, جلس تھے, اس لیے ان کا ووٹ تو ہر صورت میں دوسرے فرد ہی کو پڑنا تھا. फिर कौन है, कौन बचा? तलहा। तलहा चूंकि जनाबे उस्मान के रिश्तेदार थे, उनका वोट भी जनाबे उस्मान को पड़ा। और कौन बचा? जनाबे जुबैर, उनका वोट मौलाए मुत्तकियान को आया। और कौन हुआ? जनाबे अब्दुल रहमान इब्ने औफ। ये अब्दुल रहमान इब्ने औफ चूंकि उस्मान के खलीफे सिवुम के समधी लगते थे, ससुराली रिश्तेदार लगते थे, लिहाजा इनका वोट भी किसे पड़ेगा? जनाबे उस्मान को। तो मजमून जनाबे उस्मान के कितने वोट हो गए? अपना वोट मिलाकर 4 वोट हो गए। तो तवाजुन इस अंदाज से रखा गया। तो अब ये जनाबे अब्दुल रहमान इब्ने औफ जब इस दुनिया से कूच किए हैं खलीफे सिवुम के जमाने में, तो इतनी दौलत थी, तवज्जो फरमाइएगा, इतनी दौलत छोड़ के गए थे, इतनी दौलत छोड़ के गए थे कि एक जानिब अबूजर खड़े थे और दूसरी जानिब खलीफे सिवुम खड़े थे। जब अब्दुल रहमान इब्ने औफ के माल को लाया गया तकसीम करने के लिए उनके वरसा में, तो अबूजर उस्मान को नहीं देख सकते थे, उस्मान अबूजर को नहीं देख सकते। इतनी दौलत छोड़कर जनाबे अब्दुल रहमान इब्ने औफ इस दुनिया से कूच किया है। लिहाजा क्या हुआ? उम्मत मुस्लिमा में एक तबकाती निजाम आहिस्ता आहिस्ता बनता चला गया। जो अजमी थे, जो ईरान के गुलाम थे, वो फकीर से फकीरतर होते चले गए, और जो अरब थे वो अमीर से अमीरतर होते चले गए। ऐसे जमाने में चौथे इमाम को जब इमामत मिली, तो उन्होंने एक अहम काम, इमाम की सीरत में जाकर देख लीजिएगा, एक अहम काम जिसे अंजाम दिया है वो ये कि माशरे में इस इज्तिमाई मसले फकर को खत्म करने के लिए क्या किया, तेजी से ईरानी गुलामों को खरीद अपने पास, महीना दो महीना तीन महीना तरबियत देते, रहनुमाई देते, अपने अखलाक उन्हें सिखाते, उन्हें वारस्ता करते, उन्हें मुहज्जब करते, आजाद कर देते। यही वजह है कि आप देखिए कि आपको सबसे ज्यादा इमामजादों की जो तादाद नजर आएगी वो ईरान में नजर आएगी। लोग पूछ रहे हैं कि किबला इमामजादे तो सारे सैयद थे, उन्हें तो मक्का में होना चाहिए था, उन्हें तो मदीना में होना चाहिए था, क्या वजह है कि सबसे ज्यादा इमामजादे हमें ईरान में नजर आते हैं? दो वजह है। वैसे तो इमामजादे ज्यादातर मक्का मदीना में दफन हुए हैं, लेकिन चूंकि मक्का और मदीना वाले इन इमामजादों के, इन बनी हाशिम के कोई खास एहतराम के कायल नहीं थे, लिहाजा उनकी कब्र वैसे ही रही जैसे एक आम इंसान की कब्र होती है। जमाना गुजरता चला गया, वो कब्र जमीन के नीचे दबती चली गई, कोई आसार आज बाकी नहीं। आज आप मदीना में जाइए, कितने इमामजादे? 4 इमाम जो जन्नतुल बकी में दफन है, एक खातून जन्नत जो जन्नतुल बकी में दफन है, इसके अलावा शाज व नादिर कोई इमामजादा मिल जाए तो मिल जाए, वल्ला पूरे मदीने में किसी इमामजादे का कोई असर नहीं है, दफन वहां पर ज्यादा है। ईरान में इमामजादे कम आए हैं, लेकिन चूंकि इस इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम की हिकमत अमली की वजह से ईरानियों के दिलों में मोहब्बत अहले बैत का बीज बो चुके थे, चूंकि मोहब्बत अहले बैत की फसल काश्त कर चुके थे, चूंकि मोहब्बत अहले बैत की तजल्ली और जलवा दिखा चुके थे, लिहाजा क्या हुआ? कम इमामजादे आए, ईरानियों के दिलों में बनी हाशिम का एहतराम था, जैसे ही वो इमामजादा इंतकाल करता वो ईरानी वहां पर एक मकबरा बना लेते। यही वजह है, आप देखें सिर्फ शहरे कुम के अंदर, शहरे कुम ईरान का एक शहर है, मामूली शहर है, खुद शहरे कुम के अंदर 400 मोतबर इमामजादे मौजूद हैं कि जिनके गिर्द जरी भी बनी हुई है और कुब्बा भी बना हुआ है। मशहद की बात नहीं कर रहा, तेहरान की बात नहीं कर रहा, ये शिराज हमदान इस्फहान की बात नहीं कर रहा, खुद शहर कुम के अंदर 400 इमामजादे पाए जाते हैं। मैं एक किताब पढ़ रहा था, उसमें एक आलिम ने लिखा कि ईरान के अंदर ऐसे ऐसे इमामजादे हैं कि जिन इमामजादों के जरी के पास जो गल्ला पड़ा हुआ है, जो संदूक पड़ा हुआ है, जो पैसे रखने के लिए गल्ला रखा गया है, खुद वो गल्ला 800 साल पुराना है। तवज्जो फरमाइए, जब वो गल्ला, वो संदूक जब 800 साल पुराना है, तो आप अंदाजा कर लीजिए कि वो इमामजादे की जरी कितनी पुरानी होगी, उसकी कब्र कितनी पुरानी होगी, उसका मकबरा कितना पुराना होगा। बस क्या वजह हुई कि ईरानियों ने इमामजादों का एहतराम किया, इमामजादों के बेहतरीन मकबरे बनाए, इमामजादों की बेहतरीन तकरीम की, इसकी वजह क्या हुई? इसकी वजह वो चौथे इमाम के जमाने में नजर आती है कि इमाम ने ईरानी गुलामों को, क्योंकि उस जमाने में अजम ईरानियों को कहा जाता था, तो अजमी गुलामों को, कनीजों को खरीदते और आजाद कर देते ताकि उस फकर को, उस गुरबत को माशरे से खत्म किया जाए। लिहाजा आले मोहम्मद का उमूमी वतीरा यह रहा है कि माशरे में जिस तरीके से तमाम मसाइल खत्म होने चाहिए, उसमें सबसे बुनियादी तवज्जो जिस मसले को खत्म करने के लिए उन्होंने दी है वो ये कि माशरे से फकीरी और गुरबत खत्म होनी चाहिए। ایک سلوار پڑھ دیجئے محمد والے محمد پر. ایک اور سلوات پڑھیے محمد والے محمد. ہمارے یہاں جب آپ غربت کو ختم کرنے کا مطلب میں یہ بات کہہ رہا ہوں تو آپ کے ذہن میں بھی آئے گا کہ قبلہ ہم اپنے معاشرے میں کیسے غربت کو ختم کریں. اب عام طور پہ غربت کو ختم کرنے کے لیے سب سے آسان اور سب سے ایزی نسخہ ہمارے ذہن میں کیا ہے کہ ہم ایک نمائش پر یا کسی بڑے چوراہے پر ایک دسترخوان لگا دیں, یا ہم جو ہے نا وہ راشن باندھ دیں, نتیجتاً غربت ختم ہو جائے گی. اب آپ مجھے انصاف سے بتائیے کہ یہ ایک تحقیق ہے, میں اس کی جیسے کہیے کہ یہ جو آپ کے سامنے اسٹیٹس بیان کر رہا ہوں میرے پاس اس کی کوئی مدرک یا حوالہ نہیں ہے, لیکن میں نے ایک معتبر صاحب سے یہ سنا کہ دنیا میں سب سے زیادہ صدقہ خیرات پاکستان میں ہوتا ہے, سب سے زیادہ صدقہ خیرات پاکستان میں ہوتا ہے, لیکن اس کے باوجود غربت ہے کہ ختم نہیں ہوتی بلکہ بڑھتی جا رہی ہے. آپ لوگ آپ دیکھیے کہ خصوصاً کورونا کے بعد کے زمانے سے دیکھ لیجئے, کورونا کے بعد اور پھر ملک کی جو سیاسی ابتری اور سیاسی انسٹیبلٹی چل رہی ہے اس کے نتیجے میں آپ ملاحظہ فرمائیں کہ کتنے افراد جو مڈل کلاس تھے, دوسروں کی مدد کیا کرتے تھے, آج وہ خود مدد کے محتاج ہو گئے. لہذا یہ دسترخوان, کیا میں اس کا مخالف ہوں؟ کوئی کہے گا کہ آپ جو ہے نا وہ ان عمومی دسترخوانوں کے مخالف ہیں. نہیں, میں دسترخوان کی کوئی مخالفت نہیں کر رہا. کوئی کہے گا کہ لنگر خانوں کی مخالفت کر رہے ہیں. نہیں, میں لنگر خانوں کی مخالفت نہیں کر رہا, میں صرف اتنی بات کر رہا ہوں کہ تجربہ گواہ ہے کہ ان کاموں سے غربت ختم نہیں ہوتی ہے. اس سے نمود و نمائش ہو جاتا ہے, اس سے ایک این جی او کے جو ہے وہ واہ واہ ہو جاتی ہے, اس سے ایک این جی او کے جو ہے وہ لوگ ووٹرز بن جاتے ہیں, این جی او کے جو ہے وہ پرستار بن جاتے ہیں, ایک شخصیت کے ایک ادارے کے پرستار بن جاتے ہیں. اس ادارے کے باہر بہت بڑی لائن لگی ہوگی, تصویر ہوگی, میڈیا ہوگا, کیمرہ ہوگا, لوگ بولیں گے کہ دیکھو یہ کتنی مدد کر رہا ہے, یہ رکشہ دے رہا ہے, یہ موٹر سائیکل دے رہا ہے, یہ گاڑی دے رہا ہے, یہ ریڑھی دے رہا ہے, یہ فلاں دے رہا ہے, یہ ڈھمکانا دے رہا ہے, یہ سب کچھ ہو جائے گا, لیکن غربت ختم نہیں ہوگی. زندہ دلیل میں آپ کے سامنے کہہ رہا ہوں کہ معاشرے میں اس معنی میں کوئی غربت ختم نہیں ہو رہی, کیونکہ جب تک بنیادی اقدامات نہ اٹھائے جائیں, جب تک بنیادی سر فعالیت نہ کی جائے, اس وقت تک غربت ختم نہیں ہوتی ہے. غربت نمود و نمائش سے ختم نہیں ہوتی ہے, بلکہ ان تعلیمات کے ذریعے سے ختم ہوتی ہے جو حضرات محمد و آل محمد نے ہمیں عطا کی ہے. لوگوں نے مسلسل ان آل محمد کے فضائل کو چھپانے کی کوشش کی. یعنی عالم تو یہ ہے کہ اگر مولا متقیان کسی مقام پر صدقہ دے دیں تو وہاں پر لوگ صدقہ دینے کے لیے پہنچ جاتے ہیں, تاکہ جس طرح سے ان کے لیے آیت آئی ہے ہمارے لیے بھی آیت آ جائے. وہ یہ بھول جاتے ہیں کہ فیل پر آیت نہیں آئی ہے بلکہ اخلاص پر آیت آئی ہے. آیت اس فیل پر نہیں آئی ہے, کیونکہ مولا متقیان اگر وہ انگوٹھی سونے کی ہوتی چاندی کی دیتے, اگر چاندی کی ہوتی مٹی کی دیتے, مولا متقیان کچھ بھی دے, چونکہ اخلاص اتنا بلند ہے اس لیے آیت نازل ہونے پر مجبور ہو جاتی ہے. لہذا پروردگار عالم اخلاص کو دیکھ رہا ہوتا ہے. یہی وجہ ہے کہ تاریخ میں فضائل کو مٹانے کی کوشش کی گئی, لیکن فضائل کبھی بھی مٹے نہیں ہے. صرف میں ایک فضیلت کا باب آپ کے سامنے بیان کروں. آپ میں سے جو افراد مسجد کوفہ گئے ہوں, کیا ہے مسجد کوفہ؟ اتنی فضیلت ہے کہ مسجد کوفہ میں ایک رکعت نماز پڑھنا ہزار رکعت نماز پڑھنے کے برابر قرار دیا گیا ہے. یہ فقہی مسئلہ آپ سب جانتے ہیں کہ انسان جب بھی مسافر ہو تو اس کی چار رکعتی نماز قصر ہو جاتی ہے. اگر ابھی آپ لاہور جا رہے ہیں کسی مسافرت پہ پانچ دن کے لیے, چھ دن کے لیے, تو آپ ظہر کی چار رکعت نہیں پڑھ سکتے, دو رکعت پڑھنی ہے. آپ عصر کی چار رکعت نہیں پڑھ سکتے, دو رکعت پڑھنی ہے. آپ عشاء کی چار رکعت نہیں پڑھ سکتے, آپ دو رکعت پڑھنی ہے. بقیہ جو بقیہ نمازیں ہیں, فجر چونکہ ہے ہی دو رکعت, وہ دو رکعت پڑھی جائے گی. مغرب ہے ہی تین رکعت, وہ تین رکعت ہی پڑھی جائے گی. تو جب بھی انسان مسافر ہوتا ہے تو اس کے لیے ضروری ہے کہ وہ نماز قصر کر کے, کم کر کے چار رکعت ہی کو دو رکعت ہی پڑھے. لیکن چار مکانات ایسے ہیں کہ جہاں پر اگر انسان جائے تو پروردگار عالم نے اسے یہ اختیار دیا ہے کہ چاہے مسافر ہے لیکن اس کے باوجود چاہے تو پوری نماز پڑھے, چاہے تو قصر کر کے پڑھے. پہلا مکان مکہ مکرمہ. جب آپ عمرے کے لیے جاتے ہیں, حج کے لیے جاتے ہیں, اگر مسافر ہیں तो आप मक्के मुकर्रमा में ये चार रकती जो तीन नमाजें हैं, जोहर, असर और ईशा, चाहे तो पूरी पढ़ें, चाहे तो कसर करके पढ़ें। दूसरा मकाम मस्जिद नबवी, चाहे तो पूरी पढ़ें, चाहे तो कसर करके पढ़ें। तीसरा मकाम रोजा इमाम हुसैन अलैहिस्सलाम, चाहे तो पूरी पढ़ें, चाहे तो कसर करके पढ़ें। और चौथा मकाम के जहां पर इंसान को इख्तियार दिया गया है कि वो चाहे तो पूरी नमाज पढ़े और चाहे तो कसर करके नमाज पढ़े, वो मकाम मस्जिद कूफा है। कितनी फजीलत है मस्जिद कूफा की। अब मैं फजीलतें सारी बयान करूंगा तो मेरा वक्त इसी में गुजर जाएगा। हुसन अगर मैंने उसके मकामात जहां पे दो दो रकत नमाज पढ़नी होती है, अगर एक एक मकाम से फहरिस्त वार भी बयान करूं तो बात जो है वो इस मजलिस इसी में खत्म हो जाएगी। अब आप देखिए उस मस्जिद कूफा में मौलाए मुत्तकियान की एक फजीलत और उस फजीलत को कैसे छुपाया गया। वहां का एक मरकजी दरवाजा है मस्जिद कूफा, आप जाएंगे तो मस्जिद कूफा के बहुत सारे वुरूदी एंट्रेंस गेट है, उसमें से एक गेट का नाम है बाबे सोबान। सोबान अरबी में बड़े अजदहे और सांप को कहते हैं। जब मौलाए मुत्तकियान मस्जिद कूफा में मिंबर कूफा पर खुतबा बयान फरमा रहे थे तो एक अजदहा उस दरवाजे से वारिद हुआ। लोगों ने कहा कि इसे फौरन मार दो, कहीं ऐसा ना हो कि ये किसी को नुकसान पहुंचाए। मेरे मौला ने कहा कि नहीं, इसे ना मारो, ये किसी अहम काम के लिए आया है, ये किसी अहम काम के लिए आया है। कहा क्या अहम काम है। वो सांप रेंगता रेंगता आगे बढ़ा, एक मरतबा इमाम से कहा कि ऐ इमामुल मुत्तकीन, वो जो जिनों में आपका सरदार और आपका रिप्रेजेंटेटिव और खलीफा था वो इस दुनिया से जा चुका है, आप बताइए कि कौन रिप्रेजेंटेटिव बने। तो इमाम ने कहा कि जिन्नात पर रिप्रेजेंटेटिव मेरी जानिब से मैं तुझे बनाता हूं। तो इतनी बात मालूम हुई कि अली सिर्फ इंसानों का इमाम नहीं बल्कि आलमीन का इमाम होता है। अली सिर्फ इंसानों का इमाम नहीं होता, अली सिर्फ एक तबके के इमाम का नाम नहीं है, अली सिर्फ एक जेंडर के इमाम का नाम नहीं है। जिस तरह से आप सूरह मुबारक फातिहा में क्या पढ़ते हैं, बिस्मिल्लाहिर्रहमानिर्रहीम अल्हम्दुलिल्लाह रब्बिल आलमीन, तमाम तारीफें उस परवरदिगार के लिए है जो इंसानों का परवरदिगार है नहीं, जो जिन्नात का परवरदिगार है नहीं, जो फरिश्तों का परवरदिगार है नहीं, कहा पूरे आलमीन का परवरदिगार है। बस जिस तरह से खुदा आलमीन का परवरदिगार है, इसी तरह से अली भी आलमीन का इमामुल मुत्तकीन है। एक सलावत पढ़िए मोहम्मद व आले मोहम्मद पर। तो एक जब वो वहां से चला गया, सांप आया, अजदहा आया, इमाम से हम कलाम हुआ, वो वहां से चला गया। अब लोगों ने इमाम की जब ये फजीलत देखी, अब देखिए बात है खुद लोगों के, खुसूसन आज के तालीम याफ्ता जमाने में इस फजीलत को समझना, इसे सोचना कितना मुश्किल है कि एक सांप आए, कुछ बोले, इमाम उसे समझे, इमाम उसे बात करे, इमाम उसे अपना रिप्रेजेंटेटिव बनाकर भेज दे। कितना इंसान के लिए इस मौजजे को तस्वुर करना मुश्किल है। उस जमाने में भी, उस जमाने के जो कूफा वाले लोग थे उनके लिए इस फजीलत का इदराक और एहसास करना मुश्किल था। लिहाजा जब उन्होंने इमाम की इस फजीलत को देखा, इतनी ये बात मशहूर हो गई कि उस दरवाजे का नाम सांप वाला दरवाजा यानी बाबे सोबान रख दिया गया। अब जब बनी उमैया ने इमाम की ये फजीलत देखी तो आपको मालूम है ना, उनके डीएनए में यह है कि अली की फजीलतों को छुपाना है। उनकी आदत है कि अली के फजाइल को किसी तरीके से छुपाना है। अब उन्होंने क्या किया, उन्होंने उस दरवाजे पर बहुत सारे ऊंट, बहुत सारे हाथी बांध दिए। क्या हो, ताकि हाथी वाला दरवाजा बाबुल फील, फील कहते हैं हाथी को, इतने हाथी बांधे, इतने हाथी बांधे, इतना एक हाथियों का अड्डा बना दिया वहां पर, ताकि वो दरवाजा बाबे सोबान से हटकर बाबे फील के नाम से मशहूर हो जाए। लेकिन वो मरखब गए, उनकी कब्रें मरखब गई, उनके आसार मरखब गए, वो हाथी भी मरखब गए, लेकिन वो दरवाजा बाबे सोबान के नाम से आज तक जिंदा और बाकी है। एक सलावत पढ़िए मोहम्मद व आले मोहम्मद पर। लिहाजा इंसान के ये हमेशा याद रखिएगा कि सूरज की रोशनी को छुपाने के लिए आप अपनी आंखें बंद कर सकते हैं, लेकिन सूरज की दरख्शानी को खत्म नहीं किया जा सकता। लिहाजा सूरज को खत्म करने की कोशिश ना की जाए, बल्कि अपने आप को मुनव्वर करने की कोशिश की जानी चाहिए, अपने दिलों से मासियत के गुबार को दूर करने की कोशिश करनी चाहिए, ताकि इंसान उस सूरज के विटामिन से, उस सूरज के मादनियात से इस्तेफादा कर सके। अब ये मेरे मौला ने ये जो फजाइल बयान किए, ये फजाइल जो नुमाया हुए, ये इतने फजाइल हैं जो हमारे पास है, किताबों में जो हमारे पास फजाइल हैं, ये इतने से फजाइल हमारे पास बनी उमैया के फजाइल इतने छुपाने के बावजूद इतने पहुंचे हैं। अब सोचिए वो अल्लाह के रसूल की हदीस जिसमें अल्लाह के रसूल बयान फरमाते हैं कि ऐ अली, अगर तेरे फजाइल शुमारिश करने हो ना, तो अगर सारे समंदरों को स्याही बना दिया जाए और सारे दरख्तों को कलम बना दिया जाए और सारे जिन्नात और इंसान और जिन्नात मिलकर अगर तेरे फजाइल शुमार करना चाहें, तो ऐ अली तेरे फजाइल का इहाता नहीं किया जा सकता, इसलिए क्योंकि तू मजहरे सिफात खुदा का नाम है। अली मजहरे सिफात खुदा का नाम है। अली के अंदर आपको खुदावंद मुताल की कामिल तरीन तजल्ली नजर आएगी और यही तजल्लियां हमें करबला में भी नजर आती हैं। परवरदिगार आलम ने कुरान मजीद में अपनी तजल्ली का जहां पर तस्किरा किया है ना, वो कोहे तूर के वाकये में है कि परवरदिगार ने कोहे तूर में बनी इसराइल के लिए एक मर्तबा तजल्ली की थी, लेकिन करबला में परवरदिगार ने एक नहीं बल्कि 72 तजल्लियां दिखाई है। एक शिश माहे से लेकर एक पीर और मुसिन हबीब इब्ने मुजाहिर, ये सब परवरदिगार की तजल्लियों के नाम। परवरदिगार आलम ने करबला के जरिए से दीन की नुसरत के हवाले से अगर किसी का कोई उज्र बाकी था ना, तो उस उज्र को खत्म कर दिया है। कोई कहे कि दीन की नुसरत का काम सिर्फ और सिर्फ मर्दों का है, तो करबला में आपको औरतें भी फिदाकारी करते हुए नजर आती हैं। अगर कोई कहे कि दीन की नुसरत का काम सिर्फ और सिर्फ जवानों का है, तो करबला में आपको औनो मोहम्मद से कमसिन से लेकर हबीब इब्ने मुजाहिर तक नजर आएंगे। अगर कोई कहे कि करबला सिर्फ मुत्तकी और नेकोकारों के इज्तिमा का नाम है, तो करबला में आपको हुर जैसा तौबा गुजार भी नजर आता है। वो हुर कि जिसने हुसैन की जानिब सफर नहीं किया है, क्योंकि सफर इंसान करता है तो लौट कर वापस आ जाता है। हुर ने हुसैन की जानिब सफर नहीं बल्कि हिजरत की है। ऐसा हुसैन की जानिब चले, ऐसा मुंतकिल हुए कि अब हुसैन के साथ हुर का नाम शुमार होता है। करबला से कुछ मंजिलें पहले जब हुर ने हुसैन की सवारी को रोका ना, एक मर्तबा लगाम फरस को थामा और कहा कि हुसैन इब्ने अली, मैं आपको कूफा जाने नहीं दूंगा। क्या कहा मेरे मौला ने? सकलत का उम्मों का या हुर, कि ऐ हुर तेरी माँ तेरे जनाजे पे रोए, तेरी इतनी जुर्रत कि हैदर कर्रार के लाल की सवारी को रोक सके। एक मर्तबा हुर ने दस्ते हदम जोड़ के कहा, मौला आपने मेरी माँ का नाम ले लिया, खुदा की कसम अगर ये जुमला किसी और ने कहा होता ना, तो मैं उसे खूब बता देता कि मैं किस शुजा और बहादुर का बेटा हूँ। लेकिन क्या करूँ कि आप उस खातून के फर्जंद है कि जिसका नाम मैं वजू के बगैर नहीं ले सकता। अल्लाहु अकबर, क्या एहतराम है हुर के दिल में फातिमा जहरा का। यही एहतराम सबब बना कि जब शबे आशूर आई, हुर मुस्तरिब नजर आते हैं। एक मरतबा खैमे से निकलते हैं, बाहर तलाया करते हैं, फिर खैमे में आ जाते हैं। एक मरतबा इस जानब जाते हैं, एक मरतबा उस जानब जाते हैं। जब सिपाहियों ने पूछा कि ऐ हुर, अगर हमसे कोई पूछता कि कूफा के सबसे बहादुर का नाम क्या है, तो हम कहते कि हुर इब्ने यज़ीद रिहाई। लेकिन क्या वजह है कि तू 72 के लश्कर से डर रहा है, 72 के लश्कर से खौफ सता हो गया है? एक मरतबा हुर ने कहा कि मैं किसी से डर नहीं, आज की रात मैं हुर अपने आप को जन्नत और जहन्नम के दरमियान देख रहा हूं। अल्लाहु अकबर अजर हमारा अल्लाह। आज की रात मैं अपने आप को जन्नत और जहन्नम के दरमियान देख रहा हूँ। कहा हो रहा ऐसा क्या हुआ? कहा क्या तुम्हें आवाजें सुनाई नहीं दे रही? आले मोहम्मद के बच्चों की आवाजें अलग से बुलंद है। अरे हमारे खेमे में जानवर भी जिंदा है। अरे वो मोहम्मद के नवासे तीन दिन के प्यासे है। अल्लाहु अकबर। जब सुबह उदार हुई एक मर्तबा हुर ने कहा कि मेरे हाथों को बांध दो। किस अंदाज से बांधा गया? एक मर्तबा हुर ने कहा कि मैं अपने हाथों को पुश्ते गर्दन में रखता हूँ, मेरे हाथों को बांध दो, मेरे आंखों पे पट्टी बांध दो, ताकि हुसैन समझ जाए कि हुसैन में ताइब आया है, हुसैन से शर्मिंदा आया है। अरे जैसे ही हुसैन ने हुर को आते हुए देखा, एक मर्तबा कान पास आगे बढ़े, अली अकबर आगे बढ़ो, अरे हमारा मेहमान आ रहा है। तेरे जैसे ही हुर आगे बढ़े, एक मर्तबा इमाम ने पट्टियों को खोला, एक मर्तबा रसद को खोला, एक मर्तबा कहा हो, अरे तेरा मेजबान कितना मजबूर है, तू मेहमान होकर आया है, लेकिन हुसैन के बाहर तू घूट पानी को नहीं है जो तुझे सहराम कर सके। कहा मौला बस इतनी सी गुजारिश है, अगर मेरी तौबा कबूल हो गई है तो मुझे सबसे पहले जिहाद में जाने की इजाजत दी। अजरों को मार अल्लाह। एक मर्तबा और मैदान कारजार में गए, खूब पहलवानी की, खूब सजात का मुजाहरा किया। जब तमाम अश्किया ने घेरा, हुर रावार से गिरे, मेरे मौला हुर के पास आए, हुर के सर को अपने जानू में रखा। जब पेशानी से खून बह रहा था ना, पेशानी से खून रुकता ना था, एक मर्तबा जहरा से कहा, ए जहरा मेरी माँ का रुमाल ले आ, मेरी माँ का रुमाल ले आ। खातून ने जन्नत के रुमाल को बांधा। अरे मैं कहूंगा हो, तेरा मुकद्दर कितना चमका जब जख्मों से खून बह रहा था। अरे फातिमा का नाम तेरे लाशे पर आया, लेकिन असल के बाद